बेला कार्यक्रम मसिंहको कथा आउँछ भनेर आफ्नो रेडियो तयार पारेर सुन्नलाई पर्खनुभएका मेरा प्रिय श्रोता, म हार्दिक न्यान अभिवादनका साथ स्वागत गर्न चाहन्छु तपाईँलाई कार्यक्रम मसिंहको कथामा। म हुँ पौलस र अबको 15 मिनट जति तपाईँले मसँग बिताउनुहुनेछ र सँगै मसिंहको कथाको साथमा एउटा सुमधुर गीत पनि सुन्नुहुनेछ। कार्यक्रम मसिंहको कथा पवित्र धर्मशास्त्र बाइबलमा सुसमाचारका पुस्तकमा भएको येशूको जीवनीको एउटा नाटकीय प्रस्तुति हो। हामीलाई आशा छ यस कार्यक्रमबाट तपाईँ भरपूर मनोरञ्जन लिनुहुनेछ, ज्ञान बटुल्नुहुनेछ, शिक्षित बन्नुहुनेछ र ईसा मसीहलाई चिन्नुहुनेछ। को हुनुहुन्थ्यो त्यो महान ईसा मसीह, त्यसको बारेमा अझै तपाईँ खोजतलास गर्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने कृपया हामीलाई चिठी लेख्न नबिर्सनुहोला र यसको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यतिर बताउने नै छौँ। तर अहिले भने पालो आएको छ कार्यक्रम मसिंहको कथाको 34 भाग सुन्ने। आउनु सँग मिलेर सुनौ मसिंहको कथा 34 भाग। यो समयमा हेरोदले येशूलाई मार्न खोजेको कुरा प्रष्ट थियो। येशूलाई यो थाहा थियो र येशूलाई उहाँको भविष्यको गन्तव्य पनि थाहा थियो। भाग 34।
येशूलाई मन पराउने केही फरिसीहरू थिए। उनीहरूले भने कि हेरोदले येशूलाई मार्न खोज्दैछ, त्यसैले उहाँ भाग्नुपर्छ। उहाँले तिनीहरूलाई हेरोदको लागि रहस्यमय खबर दिनुभयो। येशूले तिनीहरूलाई हेरोदलाई यसो भन्नु भनेर पठाउनुभयो। उहाँले आज र भोलि भूतहरूलाई धपाउनुहुन्छ र पर्सि उहाँको काम पुरा हुन्छ। त्यसपछि येशूले आफ्नो मृत्युको बारेमा भन्नुभयो,
आज भोलि र पर्सि पनि म हिँडिने रहनुपर्छ, किनभने येरुसलेम बाहिर कुनै अगमभक्तको मृत्यु हुनै सक्दैन।
फरिसीहरूसँग हेरोदलाई खबर पठाइसकेपछि येशू बिलौना गर्न लाग्नुभयो, शोकसहित यरुसलेमको लागि रुनुभयो।
यरुसलेम, ओ यरुसलेम, त अगमभक्तलाई मार्छस् र त कहाँ पठाएकाहरूमाथि ढुङ्गा बर्साउँछस्। जसरी पोथीले आफ्ना चल्लालाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकलाई बटुल्ने इच्छा गरेँ तर त मानिनस्। हेर, तेरो घर उजाड भएको छ। म तँलाई भन्दछु, जबसम्म तैँले धन्य हुन् परमेश्वरको नाउँमा आउने भन्दैनस्, तबसम्म मलाई देख्ने छैनस्।
येशूलाई धेरै कष्ट भएको सबैले महसुस गर्न सक्थे, साथै येशूले भन्नुभएको कुराले गर्दा उनीहरू सबै दुःखी भएका थिए। आउँदा दिनहरूको बारेमा येशूले जान्नुभएका कुराहरू मानिसहरूले बुझ्न सकेनन्। शनिबार सबातको दिनमा येशू एउटा फरिसी अगुवाको घरमा खाना खान जानुभयो। अरू फरिसीहरू र व्यवस्थाका पण्डितहरू पनि त्यहाँ थिए। जब येशू घरभित्र प्रवेश गर्दै हुनुहुन्थ्यो, जलग्रह रोगले पीडित एउटा मानिस त्यहाँ थियो। जलग्रह, यो रोगमा मुटुको समस्या हुन्छ र त्यसले गर्दा शरीरको तल्लो भाग सुनिन्छ। फरिसी र धर्मगुरुहरूले येशूले के गर्नुहुँदो रहेछ भनी हेरिरहेका थिए। येशू सदुकी र फरिसीहरूतिर फर्केर उनीहरूलाई एउटा प्रश्न सोध्नुभयो,
सपाह दिनमा निको पार्नु उचित छ कि छैन?
फरिसीहरू उत्तर नदी चुप रहे। येशूले त्यस मानिसलाई समात्नुभयो, निको पार्नुभयो र पठाउनुभयो। जब त्यो मानिस गयो, उहाँ सदुकी र फरिसीहरूसँग कुरा गर्न थाल्नुभयो।
यदि सबातको दिनमा तिमीहरूको छोरो इनारमा खस्यो भने के उसलाई झट्टै तिमीहरू निकाल्दैनौ र? यदि तिमीहरूमध्ये कसैको पशु खाडलमा खस्यो भने के तिमीले त्यसलाई निकाल्दैनौ र?
फेरि पनि फरिसीहरूले उत्तर दिन सकेनन्। खाना पस्कनु अगाडि जब सबैजना टेबलको वरिपरि बस्दै थिए, केही व्यक्तिले आदरको स्थान लिएको येशूले देख्नुभयो। तिनीहरूको बानीले गर्दा येशूले एउटा दृष्टान्त भन्नुभयो,
विवाहको भोजमा तिमीले कसैको निम्तो पायौ भने आदरकै स्थानमा नबस, तिमीभन्दा बढी प्रतिष्ठित व्यक्तिले त्यहाँ निम्तो पाएको होला। निम्तो दिने मेच मान्ने आएर तिमीलाई भन्नेछ, यिनलाई बस्ने ठाउँ दियो, र तिमी चाहिँ लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नुपर्नेछ। तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्नेछ, ए मित्र, माथि गएर बस्नुहोस्। त्यसबेला तिमीहरूसँग खान बस्नेहरूका सामुन्ने तिम्रो इज्जत हुनेछ, किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ त्यो होच्याइनेछ, र आफूलाई होच्याउने चाहिँ उच्च पारिनेछ। तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइहरूलाई, वा तिम्रा कुटुम्बहरूलाई, वा धनी छिमेकीहरूलाई मात्र नबोलाओ, नत्र त तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदा गरिब, लुला लङ्गडा, अन्धहरूलाई बोलाओ, र तिमीले आशिष पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।
येशूले भन्नुभएको यो कथा सुनेर एकजना मानिसले भन्यो, त्यो धन्यको हो जसले परमेश्वरको राज्यमा भोज खानेछ। कमसेकम एउटाले त कुरा बुझेछ भनेर येशूलाई खुसी लाग्यो। परमेश्वरले मानिसको जसरी न्याय गर्नुहुन्छ, परमेश्वरको राज्यमा नम्रहरू, सेवा गर्न चाहनेहरू यहाँ महत्त्वपूर्ण हुन्छन्। तर धनी र घमण्डीहरू होइन भनी बुझाउनलाई येशूले धेरै कथाहरू भन्नुभयो। परमेश्वरको राज्यको अर्को सत्यता बताउन येशूले अर्को एउटा कथा भन्नुभयो।
कुनै मानिसले बेलुकी एउटा विशाल भोज तयार गर्यो र धेरैलाई निम्तो दियो। उसले आफ्नो नोकरलाई भोजन खाने बेलामा निम्ताहरूलाई यसो भन्न पठायो, आउनुहोस्, अब सब थोक तयार छ। तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्यसलाई भन्यो, मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानु परेको छ, म बिन्ती गर्दछु मलाई माफ गर्नुहोस्। अनि अर्काले भन्यो, मैले 5 हल गोरु किनेको छु, म ती हेर्न जान्छु, म बिन्ती गर्छु मलाई माफ गर्नुहोस्। अनि अर्काले भन्यो, मैले विवाह गरेको छु यसकारण म आउन सक्दिनँ। तब नोकरले आएर आफ्नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्नो नोकरलाई भन्यो, सहरका सडकहरू र गल्लीहरूमा चाँडो जा र गरिब अन्धा लुला लङ्गडालाई यहाँ भित्र ले। तब नोकरले भन्यो, हजुरले आज्ञा गर्नुभयो बमिजिम, काम भएको छ तर अझै ठाउँ खाली छ। अनि मालिकले नोकरलाई भन्यो, मूल सडक र गल्लीहरूतिर गएर मान्छेलाई भित्र आउन कर लगा र मेरो घर भरियोस्, ताकि निम्तो पाएर पनि बहाना गर्ने कसैले पनि यो भोज चाख्न नपाओस्।
परमेश्वरको राज्यलाई सङ्केत गर्दै येशूले भोजको दृष्टान्त धेरै पटक भन्नुभयो। जसरी कथामा मालिकले आफ्ना साथीहरूलाई भोजमा बोलायो, त्यसरी नै परमेश्वरले पनि आफ्ना मित्रहरूलाई आफ्नो राज्यमा बोलाउनुहुन्छ। येशूले यो दृष्टान्तको व्याख्या गर्नु भएन, तर पनि उहाँले भन्न खोज्नुभएको कुरा सजिलै थाहा पाउन सकिन्छ। भोज चाहिँ परमेश्वरको राज्यसँग दाजिएको छ। यहुदीहरूले आफूहरू अब्राहमका सन्तान भएकोले विशेष व्यक्तिहरू हौं भनी सोच्दथे। कथामा भएका निम्ताराहरूलाई यिनै यहुदीहरूसँग दाँच्न सकिन्छ। येशूको कुरा सुनिरहेका मानिसहरूले आफैलाई स्वर्गको राज्यको हकदार सम्झन्थे, किनभने उनीहरू अब्राहमका सन्तान थिए। कथामा येशूले यो कुरा स्पष्ट पार्नुभयो कि निम्ताराहरूले परमेश्वरको बोलावटलाई लत्याए भने तिनीहरू छोडिनेछन्। नबोलाइएका सबैलाई चाहिँ अन्य जाति अयहुदीहरूसँग दाँच्न सकिन्छ। येशूले भन्दै हुनुहुन्थ्यो कि परमेश्वरको राज्य हामी छानिएका जाति हौँ भन्नेलाई मात्र नभएर सबैलाई हो भनी भन्नुभएको हो।
धेरैजसो यहुदीहरूले परमेश्वरको राज्य सबैको लागि हो भनी स्वीकार गर्न सकेनन्। जब येशू मृत्युबाट पुनरुत्थान हुनुभयो र मण्डली स्थापना भयो, तब यो कथा स्पष्ट भयो।
विश्वास करो हे भाई।
सुसमाचार सुनिदेऊ दाजु, प्रभु आउने बेला भइसक्यो आदि इत्यादि शब्दहरूमा सुन्दर एउटा गीत थियो। तपाईँले सुनिहाल्नु भयो त्यो गीतलाई। यसलाई हामीले लिएका थियौँ शान्तिको आवाज एल्बमबाट। यसु जसरी आफ्नो बारेमा अगमवक्ताहरू र आफै पनि गर्नुभएको भविष्यवाणी, एउटा कन्याबाटको जन्म, चमत्कारपूर्ण कार्यहरू, मानव मुक्तिको लागि क्रुसमा बलि र मानव जीवनको गन्तव्यको प्रदर्शन गर्न मृत्युबाट बौरी उठ्ने, यी सबै कुराहरू पुरा भए अब यसु पुनः संसारमा आउनुहुनेछ भन्ने कुरा पनि पुरा हुनलाई हामी विश्वास गर्नेछौँ। त्यसको निम्ति के हामी तयार छौँ? यसुको दोस्रो आगमनको निम्ति के साँच्चीकै हामी तयार छौँ? श्रोतावृन्द, यो विचार गर्दै गर्नुहुँदा म तपाईँलाई हाम्रो कार्यक्रममा पत्रचार गर्ने ठेगाना बताउन चाहन्छु। कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com। त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो। तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्। त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोतावृन्द, यो भयो हाम्रो ठेगाना र तपाईँका जिज्ञासा प्रतिक्रियाहरूको हामी अपेक्षा गर्दछौँ। र आज भने कार्यक्रम मसीहको कथा यही नै। त्यसैले भोलि कार्यक्रम मसीहको कथामा हामी 35 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दछौँ। र आज जाने बेलामा मेरा रेकर्डिङका मित्र खिमन, त्यस्तै नाट्य प्रस्तुतिमा साथ दिनुहुने मेरा मित्रहरू जोएल भुजेल, सुभाष प्रधानलाई धन्यवाद दिँदै भोलि कार्यक्रम मसीहको कथाको 35 भागमा पुनः उपस्थित हुने बाचा गर्दै म पौलस पनि तपाईँको सामान्यबाट बिदा लिन्छु। तबसम्म तपाईँका पलहरू शुभ 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 रहन्। मलाई बिदा दिनुहोस्। नमस्ते।